अब यतिखेर एउटा प्रसंग हामी उठाउँछौ, त्यो प्रसंग खुल्ला ठाउँको नै हो र यतिखेर म यहाँ दुर्गाजीले एउटा प्रश्न पनि सोध्न चाहन्छु। रंगशाला पुग्नु भएको छ, कतिचोटि पुग्नु भयो?
म पुगेको छु तर धेरै पुगेको छैन, जस्तो रिपोर्टिङको सिलसिलामा खास गरी यो अब त्यहाँ धेरै कहिलेकाहीँ सांगीतिक कार्यक्रम हुन्छन् अनि जस्तो यो दिवसहरूमा खास गरी पहिला पहिला विश्व एड्स दिवसको दिन त्यहाँ ठूलो कार्यक्रम हुन्थ्यो, म त्यो कार्यक्रममा चाहिँ म जान्थेँ होइन। खेल अब यो जस्तो त्यहाँ हुने खेलकुद फुटबल खास गरी हेर्नलाई चाहिँ म एकदमै कम गएको छु। एकचोटि एकपटक गएको छु त्यहाँ, जस्तो मिडिया कप हुँदाखेरि रेडियो सगरमाथाको पनि टिम थियो र उसको सपोर्टको लागि गएको थिएँ। त्यसपछि अरू खास ठूला खालका खेल त्यो फुटबलहरूमा म गएको छैन शान्ताजी, पुगेको छु त्यहाँ विभिन्न अरू कार्यक्रमहरू जुन दिवसहरूमा अरू कार्यक्रमहरू गरिन्छन् त्यसमा चाहिँ गएको छु।
भनेपछि हामीले यो प्रसंग किन पनि उठाइराखेका छौँ भने आज हामीले रंगशालाकै बारेमा कुराकानी गर्दैछौ।
एकदमै हजुर, यो सार्वजनिक खुला ठाउँको बहसको क्रममा हामीले आज रंगशालालाई रोजेका छौँ। खास गरी यो सार्वजनिक खुला ठाउँ मैले अघि भने नि जस्तो म एकदमै कमै गएको छु त्यहाँ भनेर, किनभने त्यहाँ त गेटहरू छ, ठूलो पर्खाल छ होइन, जाँदाखेरि टिकट काटेर जानुपर्ने हुन्छ उस्तै अवस्थामा खेलहरू हेर्न। तर यो अवधारणा जुन सार्वजनिक खुला ठाउँहरूको अवधारणामा चाहिँ निर्बाध रूपमा आम नागरिक सर्वसाधारणहरू चाहिँ आवत जावत गर्न पाउनु नै एउटा सार्वजनिक खुला ठाउँ हो र त्यो कन्सेप्टमा त्यो खालको अवधारणा हुनुपर्छ भन्ने खालको कुराहरू छ होइन। आज हामी अझ विस्तृत कुरा गर्छौँ। हामीसँग हुनुहुन्छ रमेश खनाल, उहाँ राष्ट्रिय खेलकुद परिषदका पूर्व विभागीय प्रमुख पनि हुनुहुन्छ, उहाँलाई यो कार्यक्रममा स्वागत गरौं। रमेशजी स्वागत छ, नमस्कार।
नमस्कार
हजुर, सबैभन्दा पहिले त यहाँलाई विजयादशमीको धेरै धेरै शुभकामना छ।
यहाँलाई पनि शुभकामना है।
अनि नि जस्तो आज हामीले यहाँसँगको कुराकानी कुन विषयमा गर्न लागेका हौ भनेर अलिकति प्रसंग पनि कुटाइसकेका छौ होइन, अब यहाँ आफै पनि राष्ट्रिय खेलकुद परिषदका पूर्व विभागीय प्रमुख हुनुहुन्थ्यो, अलिकति जस्तो यसकै प्रयोजनको बारेमै कुराबाट नै शुरूआत गरौं न। जस्तो अघि दुर्गाजीले पनि भन्नुभयो विभिन्न जस्तो सांस्कृतिक कार्यक्रम हुँदाखेरि, अब त्यो सँगसँगै त्यहाँनिर केही प्रतियोगिता भएमा पनि हामी हेर्न जान्छौ, यो सँगसँगै अन्य के कुरामा चाहिँ यसको प्रयोजन हुन्छ?
अब यो स्टेडियम चाहिँ खास चाहिँ के हुन्छ भनेदेखि तपाईँको स्पोर्ट्सको लागि नै हो हेर्नु, यो प्रयोग हुने फुटबलको लागि र एथलेटिक्सहरूको लागि हो यो होइन। फुटबल लगायत एथलेटिक्स भयो, अन्य इभेन्ट्सहरू चाहिँ के हुन्छ भनेदेखि अब बल गेम्सहरूको लागि भयो, तिनीहरूलाई चाहिँ युज हुने हो यो। तर के हुन्छ भनेदेखि पछि आएर एक समयमा तपाईँको यो म्युजिकल कन्सर्टहरूको लागि पनि दिएको देखिन्छ त्यो होइन, म्युजिकल कन्सर्टहरूको देखिन्छ। अनि स्कुलको प्रोग्रामहरू स्कुलको एनुअल स्पोर्ट्स स्कुलको पनि त्यहाँ भएको पनि देखिन्थ्यो, भनेको जे होस् स्पोर्ट्स एक्टिभिटी र कल्चरल एक्टिभिटीको लागि नै त्यो प्रयोग भइरहेको छ।
हजुर, अलि धेरै अलि हाम्रो यो टेलिफोन लाइन मा अलिकति गडबडी आइरहेको छ, हामी हजुर हामी यहाँलाई फेरि पनि हजुर म फेरि हामी फेरि प्रयास गर्छौँ। हजुर हुन्छ, हामी मोबाइलमा यहाँलाई फोन गरौँला। हामीले कुराकानी सुरु मात्रै गरेका थियौँ, आज हामीले यो काठमाडौँ उपत्यकाको सार्वजनिक खुला ठाउँ सधैँ मंगलबार हामीले बहस गर्दै आइरहेका छौँ र आज हामीले रोजेका छौँ रंगशाला जुन त्रिपुरेश्वरमा रहेको छ, त्यो रंगशालामा अहिलेसम्म उहाँसँगको कुराकानीमा जस्तो फुटबल एथलेटिक्सहरू बल अनि सांगीतिक कार्यक्रम हुन्छ त्यो स्टेडियममा त्यहाँको रंगशालामा, र त्यहाँ अब पौडी पनि खेल्न आउँछन् होइन विद्यार्थीहरू, र त्यो सँगै अरू खास त्यो बाहेक अरू हामीले के अघि पछि चाहिँ जस्तो खाली हुन्छ नि, कुनै पनि त्यहाँ कुनै पनि खालका कार्यक्रम हुँदैन, त्यो समयमा त्यहाँ आवत जावत कस्तो हुँदो रहेछ भन्ने कुरा पनि उहाँसँग बुझौँला। किनभने काठमाडौँ उपत्यकामा हामीले अहिलेसम्म गरेको बहसमा सार्वजनिक खुला ठाउँहरू एकदमै कम भएका पनि अतिक्रमण भए, जस्तो रंगशालाकै कुरा गर्दा पनि पहिला त्यो यो टुँडी खेलको एउटा भाग थियो रंगशाला होइन, त्यहाँ रंगशालाले अलिकति ठाउँ लियो, त्यसपछि त्यहाँ सेनाले अलिकति ठाउँ लियो र टुँडी खेल चाहिँ साँगुरिँदै गयो भन्ने कुराहरू पनि हामीले यस अघिका बहसहरूमा गरेका थियौं
र यति नै खेर चाहिँ राष्ट्रिय खेलकुद परिषदका पूर्व विभागीय प्रमुख रमेश खनालसँग फेरि पनि हामी जोडिएका छौं। उहाँलाई म स्वागत गर्न चाहन्छु। फेरि पनि स्वागत छ रमेश जी यहाँलाई। अघि हामीले उठाइरहेका प्रसंग नै शुरू गरौं न होइन, जस्तो यहाँले प्रयोजनको बारेमा अलिकति हामीलाई जानकारी त गराउनु भयो, जस्तो यहाँ आफै पनि एउटा राष्ट्रिय खेलकुद परिषदमा पूर्व विभागीय प्रमुखको रूपमा काम गर्नुभयो होइन, त्यति खेलको अनुभवमा यहाँले कस्तो पाउनु भएको थियो, यो जुन विशेष गरी यो रंगशालालाई चाहिँ कसरी प्रयोग भएको थियो, के थियो त्यसको अनुभव चाहिँ अलिकति हामीलाई साट्नुहोस् न।
अब हेर्नुहोस्, यो 7 गेमभन्दा अगाडि जुन 2007 गेम 1999 भयो नि, 1999 भएको थियो जुन 7 गेम भयो, त्यो 7 गेमभन्दा अगाडि चाहिँ के हुन्छ भने कुनै स्पोर्ट्स फुटबलहरू एथलेटिक्सहरू हुन्थ्यो उता स्टेडियमभित्र चाहिँ फुटबल र एथलेटिक्स र फुटबलहरूमा त्यो बल गेमहरूमा त्यो हुने हो। स्टेडियमको चाहिँ पेरिफेरी अलिकति पछिल्लोपट्टि के हुन्छ, त्यो कम्प्लेक्स चाहिँ हो, त्यो कम्प्लेक्समा के हुन्छ भने टेनिस जस्तो स्विमिङ पनि हुन्छ, त्यहाँ टेनिस पनि हुन्छ। स्टेडियमभित्र चाहिँ फुटबल बाहेक, फुटबल र एथलेटिक्सहरू बाहेक अर्को स्विमिङ स्विमिङ चाहिँ त्यहाँ हुँदैन चाहिँ, त्यो त्यसको अलिकति त्यो स्टेडियमदेखि बाहिरपट्टिको उसमा चाहिँ कम्प्लेक्स त्यही हो त्यहाँ हुन्छ। अब पहिला तपाईँको के हुन्छ भनेदेखि फुटबलको टुर्नामेन्टहरू हुन्थे, विभिन्न किसिमको फुटबलको टुर्नामेन्टहरू, स्पोर्ट्स टुर्नामेन्टहरू, अनि त्यसपछि एथलेटिक्सको टुर्नामेन्टहरू पनि हुन्थे, अनि कहिले काहीँ तपाईँको पोलिटिकल पार्टीहरूले पनि अतिक्रमण गर्थ्यो। पोलिटिकल पार्टीहरूले चाहिँ उनीहरूको चाहिँ विभिन्न अधिवेशनहरूको लागि पनि उनीहरूले पनि त्यहाँ प्रयोग गरेका छन्। साङ्गीतिक प्रोग्रामहरू पनि त्यहाँ भएको छ। तर कस्तो आयो भने जब 7 गेम भयो, 7 गेममा चाहिँ स्टेडियम रिनोभेट भयो, 7 गेम स्टेडियम रिनोभेट हुँदाखेरि 25,000 संख्या घटेर 18,000-19,000 आएर बसेको थियो, किन काट्नु पर्यो, उतापट्टिको पूर्वपट्टिको लेनहरू काट्नु परेको छ, त्यो काटेर के हुन्छ भनेदेखि त्यो ट्र्याक बनाउनु पर्यो। पहिला त सुर्खीको ट्र्याक थियो, अहिले के भने एयरलाइनको सेन्सेटिभ ट्र्याक छ, यो ट्र्याक बनाउनुको लागि त्यो काट्नु परेको थियो। त्यसैले गर्दा के हुन्छ भनेदेखि अहिले चाहिँ त्यसपछि यो 7 गेम पछि चाहिँ एक दुईपटक पार्टीहरू पनि भएको छ, पार्टीको त्यो कार्यक्रमहरू पनि भएका छन्, साङ्गीतिक कार्यक्रम पनि भएका छन् होइन, तर असल मेजोरिटी रूपमा चाहिँ स्पोर्ट्स नै हुन्छ, स्पोर्ट्सको एक्टिभिटी नै हुन्छ त्यहाँ।
हजुर, यहाँ अहिले पनि कुनै न कुनै हिसाबले त्यो त्यहाँ जोडिनु भएको छ, त्यहाँ सम्बन्धित हुनुहुन्छ होइन, तपाईँ एकजना खेलविज्ञ हुनुहुन्छ, कलाकार हुनुहुन्छ, त्यो अहिले तपाईँ एकजना कलाकार पनि भएको हिसाबले जुन हामीले सार्वजनिक ठाउँहरूको अवधारणा छ, कुनै पनि त्यहाँ अवरोध बिना अवरोध कुनै बार लगाइनु हुँदैन, निर्बाध रूपमा आवत जावत गर्न पाउनुपर्छ भन्ने खालको एउटा अवधारणा छ, तर त्यो ठाउँ त्यस्तो हो जहाँ अब निश्चित केही उसका गतिविधिहरूका लागि चाहिँ हामीले खोल्छौं, र अहिले पनि जुन रंगशाला जसरी प्रयोग हुँदै आइरहेको छ त्यसलाई अझ हामीले अधिकतम प्रयोग गर्न सक्छौं भन्ने यहाँको कुनै त्यस्तो उच्च विचार?
तर यसमा के हुन्छ भनेदेखि यो धेरै नै गम्भीर कुरो हो, यो वास्तवमा यो चाहिँ स्पोर्ट्सको एक्टिभिटी बाहेक अनि कुनै एक्टिभिटी लगाइरहेको थियो स्टेडियम। स्टेडियममा नै स्पोर्ट्सै हुन्छ, जहाँ पनि विश्वमा जहाँ पनि जानुहोस् त्यहाँ चाहिँ के हुन्छ भनेदेखि त्यो एकदमै त्यो चाहिँ जे पाए त्यही गर्नको लागि, जतिखेर पनि पस्नको लागि होइन, जतिखेर पनि पस्न पाइन्छ, प्रक्रिया त्यसको प्रक्रिया छ, प्रक्रिया पछाडिबाट आउनु पर्यो, त्यहाँ स्वीकृति लिनु पर्यो, पालीहरूसँग स्वीकृति लिएर चट्टै हेर्न पाइन्छ स्टेडियम चाहिँ, किनभने जिल्ला जिल्लाबाट आएका विद्यार्थीहरू हुन्छ, उनीहरूले स्टेडियम हेरेकै हुन्छन्, उनीहरूले स्कुल स्कुलको विद्यार्थीहरू स्टेडियम कस्तो हुँदो रहेछन् भिजिट गरेकै हुन्छन्। तर यो होइन कि पर्खाले नलगाइकन कुनै चिज केही नगरिकन खुल्ला एकदमै चाहिँ सार्वजनिक जस्तो विशाल सार्वजनिक तरिकाले ओपन गरेर खुल्ला चाहिँ गर्न कहीँ पनि विश्वको कुनै पनि ठाउँमा त्यो त्यसरी मिल्दै मिल्दैन। त्यो स्टेडियम भन्ने बित्तिकै स्पोर्ट्सको पर्पजको लागि हो, त्यो जहाँ चाहिँ स्पोर्ट्स खेलिनुपर्छ, तर अधिकतम प्रयोगको लागि तपाईँले जुन कुरा उठाउनु भयो त्यो अधिकतम प्रयोग स्पोर्ट्सलाई हुनु पर्यो, तर अधिकतम प्रयोगको लागि पनि तपाईँ के हुन्छ भनेदेखि जस्तै अब फुटबल, फुटबलमा अधिकतम प्रयोग त्यहाँ भयो भने के हुन्छ भने त्यो मैदान हुन्छ, तपाईँ देखेको छ हामीले बल्लै बल्ल भइदिन्छ त्यो, त्यसले गर्दा त्यसको पनि आयु हुन्छ, त्यसको पनि क्षमता हुन्छ, त्यो दुबोको पनि क्षमता हुन्छ, त्यसलाई पनि ध्यानमा राखेर त्यसलाई नर्सिङ गर्ने टाइम पनि दिएर, त्यसलाई चाहिँ नर्सिङ गर्ने टाइम दिएर चाहिँ के हुन्छ भनेदेखि हामीले त्यसलाई प्रयोग चाहिँ अधिकतम गर्नुपर्छ हेर्ने। अब आउनुहोस् ट्र्याकको कुरो, ट्र्याक मा हुने भनेको त्यो फाल्टु मान्छेहरू घुम्ने होइन, त्यो भाषामा ट्र्याक ट्र्याक चाहिँ स्पोर्ट्सम्यानहरूको लागि, खेलाडीहरूको लागि ट्र्याक हो, त्यो त्यहाँ चाहिँ खेलकुदका एथलेटिक्सका इभेन्ट्सहरू जति पनि एथलेटिक्सका 70-80 इभेन्ट्सहरू हुन्छन् त्यो इभेन्ट्सहरू गर्न सकिन्छ, मजाले गर्न सकिन्छ, र जेनरल फिटनेसको लागि कोही मान्छे आउँछ भनेदेखि त्यो प्रक्रिया पूरा गरेर पछाडिबाट गएर चाहिँ त्यहाँ रनिङहरू गर्न पाउँछन्, त्यो पनि हुन्छ। त्यसैले तर त्यसको पनि मेन्टेन गर्नुपर्छ, त्यो पनि मेन्टेन गर्नको लागि किन त्यो रबरको ट्र्याक हो, त्यो रबरको सेन्सिटिभ ट्र्याक हो, त्यो ट्र्याकको आयु हुन्छ, त्यसलाई चाहिँ ध्यानमा राख्दाखेरि के भन्छ भने त्यो पानी फ्रन्ट पानी दिलाउनु पर्छ, त्यहाँ व्यवस्था पनि छ त्यहाँ, तर पनि के भन्छ भनेदेखि उचित व्यवस्था संरक्षण गर्न सकिरहेको छैन त्यहाँ अहिले।
हजुर, अनि नि रमेशजी यहाँसँग मलाई एउटा कुरा जान्न मन लाग्यो, जस्तो सन् 1956 रंगशालाको निर्माण भएको थियो होइन, हजुर, अनि यो समयमा अब 25,000 दर्शकको एउटा क्षमता थियो, अब त्यसलाई अलिकति घट्यो पनि भन्नुभयो, अब त्यो ताका 25,000 अनुमानमा त्यो रंगशाला निर्माण गरिएको थियो, लगभग 500 सिट पनि थियो, अब त्यो अहिले काटेर अलिकति त्यसलाई अझै धेरै सानो बनाइएको अवस्थामा अहिले काठमाडौँ को जनसंख्या हेर्ने हो भने अनि खेलकुद प्रतिको लगाव हेर्ने हो भने पनि त्यहाँ त दर्शकको भीड़ त अवश्य पनि धेरै हुन्छ, यस हिसाबले पनि अब यसको क्षमता वृद्धि अझै धेरै देखिएको छ, क्षमता पर्याप्त चाहिँ नहोला कि भनेर एक प्रकारको प्रश्न चिन्ह नि उठ्छ नि होइन र
होइन, यो अब के भन्नु त्यो टाइममा 28-29 सालतिर जुन स्टेडियम बन्यो त्यो बेलाको पपुलेसन त्यसको पनि 10 वर्षपछिको पपुलेसनसम्म त्यो धान्यो त्यसले भनौँ हामी त्यहाँ धान्न सक्छ पनि होइन। अब 100 मान्छेमा के हुन्छ भने पर्सेन्टेज हेर्नु पर्यो, 100 मान्छेमध्ये तपाईँको स्पोर्ट्स हेर्नु जाने कतिजना हुन्छ, 67 हेऱ्यो भने 100 20 मान्छे मात्रै निक्लिनु सक्छ, 20 पनि ननिक्लिनु सक्छ, 10 निक्लिनु सक्छ, त्यो दृष्टिकोणले मात्रै त्यो स्टेडियम चलिरहेको छ अहिले त्यहाँ हेरेर, तर पनि के भन्छ भने सहरको मुटुमा छ, त्यो सहरको मुटुमा त के राजधानीको केन्द्र काठमाडौँको मुटुमा भएको त्यो एकदम सानो भयो अहिले। अहिले स्पोर्ट्स हेर्ने तपाईँ सामान्य कुरा हेर्नुहोस्, तपाईँको हामी जुन यो चाहिँ एफएम कार्यक्रम सुनिरहेको छौँ, स्पोर्ट्सको चाहिँ कार्यक्रम चाहिँ के भन्छ अनिवार्य रूपमा जस्तो भएर चाहिँ आइरहेको छ, जीवनको छाया जस्तै भएर चाहिँ घाम छाया जस्तै गरेर के भन्छ यो स्पोर्ट्स आइरहेको छ, पत्रिकामा हेर्नुहोस् पत्रिकामा पनि त्यत्तिकै स्पोर्ट्सको चाहिँ स्पोर्ट्स नभएकन पत्रिका चल्दैन भने जस्तो भइरहेको छ, भन्दाखेरि यत्रो इन्ट्रेस्ट पत्रकारहरूले माने जर्नालिजमले चाहिँ जुन प्रकारको स्पोर्ट्सको चाहिँ के भन्छ भनेदेखि सहयोग लिएर स्पोर्ट्स ऱ्यापर रूपमा चाहिँ जन एवेरनेस जनचेतना जागृत भएको छ, यो जागृत भएकोले गर्दाखेरि के भन्छ भने स्पोर्ट्स सानोतिनो घटना घट्यो भने पनि स्पोर्ट्समा चाहिँ के भन्छ भने मानिसलाई चासो राष्ट्रभरिका मान्छेलाई चासो हुन्छ, राष्ट्रभरि मात्रै होइन विश्वभरि भएको नेपालीलाई चासो हुन्छ, भन्दाखेरि के भयो भने यो स्टेडियम अत्यन्त सानो भयो अहिले, अब हिजो चाहिँ 18,000 मान्छेलाई पनि खाँदा खाँद गरेर कति काम चाहिँ के हुन्छ 15,000 मान्छे मात्रै हुन्छन् त्यहाँ, अरू त अफिसियल मान्छे पनि हुन्छन् त्यहाँ, भन्दाखेरि यत्रो पपुलेसन भएको ठाउँमा त्यो 15,000 भनेको हाते मुख जिरा जस्तो भयो त्यो चाहिँ, अनि त्यसले गर्दाखेरि राष्ट्रिय खेलकुद परिषदले र सम्बन्धित मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालयले सबै मिलेर के हुन्छ भनेदेखि अर्को स्टेडियमको खोज्नलाई प्रयास पनि भइरहेको हो, वास्तवमा भइरहेको छ, यो जहाँसम्म लाग्छ उहाँले जग्गा भेटिरहनु भएको छैन, यो सहरदेखि अलिकति टाढा होस् टाढा हुनु पर्यो, जहाँ कि पार्किङको सुविधा हुनु पर्यो, अन्य फेसिलिटी दर्शकहरूको लागि फेसिलिटी हुनु पर्यो, दर्शकको लागि चाहिँ फेसिलिटी भएको पर्याप्त मात्रामा लाइटिङहरू सेटिङहरू भएको सबै आफ्नो व्यवस्था भएको, अब त 21 शताब्दीको स्टेडियम बन्यो भने त अबको 21 शताब्दीको स्टेडियम बन्नको लागि चाहिँ तपाईँको जग्गा दिएको खण्डमा मित्र राष्ट्रहरूले चाहिँ के भन्छ भनेदेखि बनाउन इच्छुक छन् जस्तो लाग्छ मलाई, होइन किनभने मित्र राष्ट्रहरूको सहयोगले नै हामी चाहिँ के भन्छ अगाडि बढिरहेका छौँ, हामीलाई अल्ट्रा मोडर्न माने पूर्ण आधुनिक सुविधा सम्पन्न भएको स्टेडियमको आवश्यकता एकदम छिटो आवश्यक भइसकेको छ हामीलाई, जहाँ कि हामीले चाहिँ के भन्छ भनेदेखि विश्व स्तरको खेलहरू खेलाउन सक्नुपर्छ, त्यो मात्रै होइन यसमा यो तपाईँको काठमाडौँको मात्रै कुरा नगरौँ, हामीले काठमाडौँको रङ्गशालाको कुरा गरिरहेको छ, हामीले यसै गरी पाँचै विकास क्षेत्रमा छन् विभिन्न पनि तपाईँको स्टेडियम छ त्यसलाई आधुनिकरण गर्न सक्छौँ हामीहरू, त्यसपछि पूर्वमा पनि धरानमा छ, धरानको चाहिँ 8 जमिनमा तपाईँको चाहिँ स्टेडियम छ, झापामा पनि अहिले चाहिँ जुन गोल्ड कप भइरहेको छ झापामा पनि स्टेडियम छ, त्यसलाई पनि आदि माने हामी कहाँ काठमाडौँमा चाहिँ के भन्छ जग्गाको अप्ठ्यारो परिरहेको छ, काठमाडौँदेखि बाहिर चाहिँ के भन्छ भनेदेखि व्यापक रूपमा जमिन भएका पर्याप्त मात्रामा चाहिँ एरिया भएका छन्, यसरी काठमाडौँमा मात्रै केन्द्र सेन्ट्रलाइज नभएर हामीले के भन्छ भनेदेखि पाँचै विकास क्षेत्रमा मोडर्न स्टेडियम बनाउने नितान्त आवश्यक भइसकेको छ। तपाईँलाई अर्को एउटा कुरा म भनिदिन्छु, म जर्मनमा बस्दाखेरि 3 जर्मन बसेकोमा जर्मनको 17-18 प्रान्तहरू थियो, प्रत्येक प्रान्तमा तपाईँ आधुनिक सुविधा सम्पन्न स्विमिङ पुल माने स्टेडियम तपाईँको विभिन्न सबै फेसिलिटी जहाँ चाहिँ एउटा प्रान्तमा ओलम्पिक गेम हामी आयोजना गर्न सक्छौँ त्यस्तो सुविधा भएको छ, त्यसै गरी किन चाहिँ अबको कन्सेप्ट हाम्रो त्यसरी जानु नितान्त आवश्यक भइसकेको छ।
हजुर रमेश खनालज्यू, जस्तो हामी यहाँसँग 1 घण्टासम्म हुन्छौँ, अहिले हाम्रो सानो यो विश्रामको समय भएको छ, त्यसपछि हामी यहाँसँग फेरि पनि यी कुराकानीहरूलाई निरन्तरता दिनेछौँ, र उहाँ आज हामीसँग हुनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका पूर्व विभागीय प्रमुख रमेश खनाल, उहाँ खेलकुद खेल विज्ञ पनि हुनुहुन्छ र
विभिन्न अहिले पनि पूर्व मात्रै होइन अहिले पनि विभिन्न गतिविधिहरूमा यो राष्ट्रिय खेलकुद परिषदसँग जोडिरहनु भएको छ। यदि रंगशालाका विषयमा तपाईँको कुनै जिज्ञासा छ, तपाईँलाई त्यहाँ जाँदा केही समस्या परेको छ, त्यहाँ पुननिर्माण हुनुपर्छ भन्ने त्यस्तो लाग्यो भने हामीलाई टेलिफोन गर्नुहोस्, उहाँसँग प्रत्यक्ष आफ्नो जिज्ञासा पनि राख्न सक्नुहुन्छ। हाम्रा टेलिफोन नम्बरहरू 5545680 र 5545681 हुन्। यी टेलिफोनहरूमा फोन गरेर आफ्ना जिज्ञासा, जानकारी, सुझाव के छ दिन सक्नुहुन्छ। अहिले छोटो विश्राममा जाउँ, त्यसपछि फेरि पनि हामी आउनेछौ कार्यक्रम
खुल्ला मञ्चमा। नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा, FM 102 प्रचार मेगाहर्ज यतिखेर तपाईँ सुनिरहनु भएको छ अनि कार्यक्रम हो खुल्ला मञ्च। हरेक दिन तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुन्छ मध्याह 12 बजेदेखि दिउँसो 3 बजेसम्मको हाराहारीसम्म। अनि आज खुल्ला ठाउँको बहसलाई हामीले उठाइरहेका हौं। आज मंगलबार पनि हो र यसमा हामीलाई सहकार्य गरिरहेको छ फर फाउण्डेशन, सोसियल साइन्स बाहर र आइम्यापले। तपाईँ पनि हामीलाई साथ दिन सक्नुहुन्छ र आज हामीले खुल्ला ठाउँको बहस गर्ने क्रममा रोजेका छौं त्रिपुर स्थित दशरथ रंगशालालाई र यस विषयमा हामीले कुराकानी केन्द्रित गरिरहेका हौं र हामीसँग राष्ट्रिय खेलकुद परिषदका पूर्व विभागीय प्रमुख रमेश खनाल अहिले पनि टेलिफोन सम्पर्कमै हुनुहुन्छ।
हजुर रमेश खनालज्यूसँग तपाईँको पनि केही जिज्ञासा, सुझाव, जानकारी दशरथ रंगशालाका बारेमा छ भने साट्न सक्नुहुन्छ, उहाँसँग प्रत्यक्ष जिज्ञासा राख्न सक्नुहुन्छ। हाम्रा टेलिफोन नम्बरहरू 5545680 र 5545681 हामीलाई टेलिफोन गर्दै गर्नुहोस्, हामी उहाँसँगको कुराकानीलाई निरन्तरता दिन्छौं। फेरि पनि स्वागत गर्छौं कार्यक्रम खुल्ला मञ्चमा यहाँलाई। हजुर यहाँले अघि पनि भन्नुभयो जस्तो खेलकुद चाहिँ अहिलेको अभिन्न अंग भइसकेको छ आम नागरिकको दैनिकीमा होइन, र आफ्नो स्वास्थ्यलाई पनि, स्वास्थ्यका लागि पनि खेलकुद चाहिँ असाध्यै अभिन्न अंग र महत्वपूर्ण छ। यो सँगसँगै जस्तो अहिले काठमाडौँमा उपत्यकामै भनौं, यो सार्वजनिक खुला ठाउँहरू खेल्ने, डुल्ने, यसो स्वच्छ हावा लिने ठाउँहरू एकदमै निकै कम भएको, अतिक्रमण हुँदै गएको, शहरी जुन घनत्वले गर्दाखेरि त्यस्तो भएको भन्ने कुराहरू छ। त्यो सँगसँगै जस्तो यो जुन दशरथ रंगशालालाई नि अब सिक्ने ठाउँ त हो यो होइन, सिक्न त्यहाँ थुप्रै आउँछन्। जस्तो अघि पछि जुन प्रतियोगिताहरू हुँदैनन्, ती प्रतियोगिताहरू नहुँदै बेलामा त्यसलाई जसरी प्रयोग गर्न सकिने हो बन्द गरेर राख्नुपर्छ अथवा सिक्न चाहनेहरूलाई त्यो चाहिँ खुला गरिनुपर्छ, के छ यहाँको विचारमा?
होइन सिक्न चाहनेहरूलाई, सिक्न चाहनेहरूको लागि पनि तपाईँको के छ भनेदेखि प्रक्रिया छ नि त, माने जो पायो त्यही जतिखेर पायो त्यतिखेर छिर्नु पनि पाउँदैन त्यहाँ हेर्नुहोस्, त्यो स्थिति त्यहाँ मिल्दैन। त्यो सिक्न चाहने अक्सर गरिकन के हुन्छ भने सिक्न चाहनेहरूको लागि त्यो क्लबको छोबाट आउनुपर्छ, जसले पनि सिक्न पाउँछ त्यहाँ सिक्न पाउँछन्। तर तपाईँले त्यहाँ जुन प्रकारले सार्वजनिक उसको चाहिँ कुरा उठाउनु भयो होइन, अब यो सार्वजनिक टोली खेल पनि छ, टोली खेलमा चाहिँ के भन्छ भनेदेखि बिहानी हेर्दा हजारौँ मान्छेहरू छिरिरहेका हुन्छन्, उफ्रिरहेका हुन्छन्, कुदिरहेका हुन्छन् त्यहाँ। ठिक छ, तपाईँले भनेको कुरो यो पनि ठिक हो कि के भन्छ भने सास फेर्ने ठाउँ पनि छैन, एउटा चाहिँ स्वास्थ्यको हावा लिने ठाउँ पनि छैन भनेको त्यो पनि ठिक हो। अब यो चाहिँ कस्तो भने यो टाउन प्लानिङहरू गर्दाखेरि नै डिफेक्टहरू भएको हो यो, हेर्नुहोस् यो माने अरूको अरू कन्ट्रीहरूमा तपाईँ जानुभयो भने प्रत्येक टोले भनौँ न सामान्य टोल टोलेमा पनि एउटा ग्राउन्ड हुन्छ त्यहाँ। हामी कहाँ त त्यस्तो त केही पनि छैन, एउटा टोलमा त एउटा छैन, भलिबल खेल्ने कोर्ट पनि छैन हामी कहाँ। भन्दाखेरि यो जुन बनेको गुठीको जग्गाहरू थियो होला नि त्यहाँ होइन, कहाँ कहाँ कता कता थियो होला नि त्यो टाइममा चाहिँ के हुन्छ ठाउँ ठाउँमा अहिले पनि जहाँ जहाँ छन् त्यहाँ चाहिँ एउटा सानोतिनो ग्राउन्डहरू बनाउन सकिन्छ, गर्न सकिन्छ। हामी कहाँ सानो गोचरण पनि छ, सानो गोचरण छ, हामी कहाँ सानो गोचरणलाई चाहिँ के हुन्छ भनेदेखि रिनोभेट गर्छौँ, त्यहाँ मान्छे हजारौँ मान्छे खेलिरहेका हुन्छन्, तर त्यसलाई पनि रिनोभेट गरेर गर्नुपर्छ। सार्वजनिक प्रयोगको लागि चाहिँ के भन्छ प्रक्रिया पुर्याएर प्रयोग गर्छ, जसले पनि खेल्न पाउँछ, जो पनि जान पाउँछ, तर जतिखेर पाए चाहिँ जाने ठाउँ चाहिँ हुँदैन क्या त्यस्तो त्यस्तो ठाउँमा, किनभने फिजिकल फिटनेस राख्ने हो भने, स्वस्थ हुने हो भने कि बिहान कि त बेलुका हो। बिहान खाली भएको ठाउँमा खाली छ भने के हुन्छ भने मान्छे घुमिरहेका हुन्छन्, त्यहाँ भित्र स्वीकृति दिएर चाहिँ के हुन्छ भने गइरहेका हुन्छन्, गएर आइरहेका हुन्छन्। साँझ पनि स्पोर्ट्सहरू नभएको टाइममा के भने मान्छेहरू खेलिरहेको दौडिरहेको देखिन्छ त्यहाँ।
हजुर अनि त्यसरी सिक्न जानेहरू जो व्यवस्थित तरिकाले त्यस्ता ठाउँहरू छुट्याइएर राखिएको छ सिक्नको लागि, उनीहरू निर्वाध रूपमा जान पाउँछन् अथवा केही नियमहरू छन् त्यहाँ?
अब त्यहाँ अब मैले म जहाँसम्म लाग्छ मलाई चाहिँ के हुन्छ भनेदेखि त्यहाँ केही नियम त छन् त्यहाँ पक्कै पनि, त्यतिकै सर्सेस त्यति जो पनि पस्न त पाउँदैन त्यहाँ हेर्नुहोस्। किन सेक्युरिटीको कुरा आउँछ, सेक्युरिटीको मेन त तपाईँले पर्खाल लगाएको वाल लगाएको बाल लगाएको कारण त के हुन्छ भनेदेखि स्टेडियम त्यत्रो चाहिँ लगानी गरेर बनाएको स्टेडियम छ, सेक्युरिटीको लाइफ लगाउनुपर्छ त्यो। र पट्याभित्र पस्नको लागि चाहिँ पाले छ, पाले हुन्छन् र सम्बन्धित त्यहाँ जहाँसम्म लाग्छ सम्बन्धित त्यो ग्राउन्ड हेर्ने इन्चार्जहरू हुन्छन् त्यहाँ, तिनीहरूसँग स्वीकृति लिएर गएको होइन, जो पनि हेर्न पाउँछ किन विद्यार्थीहरू हुल्का हुल विद्यार्थीहरू आएर स्टेडियम हेरिरहेका हुन्छन्, स्विमिङ पुल हेरिरहेका हुन्छन्, टेनिस कोर्ट पनि हेरिरहेका हुन्छन्, कवर्डर पनि हेरिरहेका हुन्छन्, त्यस्तो हुन्छ यो यहाँ।
अब यो जस्तो यहाँले भनिहाल्नु भयो एउटा प्रक्रियागत ढंगबाट जाने हो भने सबैले चाहिँ त्यसको प्रयोग चाहिँ गर्न पाए।
हजुर,
अब जस्तो यो क्रममा जस्तो अवलोकनको लागि कतिको आउने गरेका छन्, यहाँको अनुभवले के देखाउँछ?
अब यो खास गरिकन काठमाडौँको स्कूलहरू आउँछन्, स्कूलहरू चाहिँ के भन्छ आउँछन् यिनीहरू, र अर्को तराईबाट जुन विन्टर यो जुन समर भ्याकेसन हुन्छ नि, समर भ्याकेसन हुँदाखेरि उनीहरू ट्रिप टु ट्रिप मोटर लिएर आएका हुन्छन्, गाडी आएका हुन्छन्, त्यो भ्याकेसनमा आउँदाखेरि पनि विद्यार्थीहरू आएका हुन्छन्,
जस्तो शैक्षिक भ्रमणहरूमा,
शैक्षिक भ्रमणहरूमा चाहिँ के हुन्छ उनीहरूलाई स्टेडियम भने भनिएको हुन्छ, कस्तो हुन्छ स्टेडियम, के हो यो स्टेडियम भनेको हुन्छ, त्यो कुरो चाहिँ के हुन्छ भनेदेखि उनीहरू त्यो आगो हेर्न पाउँछ। तर एउटा कुरो चाहिँ के हुन्छ भनेदेखि त्यहाँ कमी धेरै कुरो कमी चाहिँ हेर्नुहोस्, अहिले ग्राउन्ड पनि अहिले चाहिँ फुटबलले जिम्मा लिएर फुटबलले ग्राउन्ड बनाइरहेको छ, त्यहाँ बनाएर चाहिँ के भन्छ भने एउटा फुटबल खेल्न लायकको ग्राउन्ड बनाएको छ, ट्र्याकको दुरावस्थामा छ, ट्र्याक चाहिँ के हुन्छ भनेदेखि त्यसलाई अझ मर्मत गरेर अझ त्यसको निगरानी सुरक्षाको दृष्टिकोणबाट ट्र्याकलाई चाहिँ धेरै नै राम्रो बनाउनु पर्ने त आवश्यक छ। त्यति मात्रै होइन, दर्शकको लागि टोयलेटहरू चाहिँ के हुन्छ भनेदेखि ठुलो चाहिँ अभाव छ, त्यहाँ टोयलेट इजिली चाहिँ के भन्छ भनेदेखि टोयलेट जाने व्यवस्थापन हुनु पर्यो। र अर्को कुरो टोयलेट भने दर्शकहरूलाई के भन्छ भने बाहिर निक्लियो, निक्लिने बित्तिकै भित्र पस्ने टाइममा चाहिँ रेस्ट रुम रेस्ट गरे यो खाजा साजा खाने व्यवस्थाहरूको भएको क्याटिनहरू क्यान्टिनहरू भयो, त्यस्तो क्यान्टिनहरू चाहिँ चियाको पसलहरू राम्रो पसलहरू त्यस्तो पनि छैन, कुनै चिज स्टेप पनि छैन होइन, त्यो त ठाडो देख देख जमानामा बनेको त्यो चिजहरू हो, त्यो एक जमानामा बनेको चिजलाई चाहिँ के हुन्छ भने धेरै चिज त्यहाँ अब त्यो सिक्युरिटीको दृष्टिकोणले पनि त्यो स्टेडियम चाहिँ के हुन्छ भनेदेखि त्यति उपयुक्त छैन जस्तो लाग्छ मलाई। धेरै अगाडि बनेको हेर्नु सिमेन्टको पनि एउटा आयु हुन्छ, छडको पनि एउटा आयु हुन्छ।
हजुर, मैले यहीँनिर जोड्न चाहे जस्तो हामीले 42 हो कि 43 सालकै घटनालाई सम्झने हो भने पनि त्यहाँनिर मानवीय क्षति पनि भएको थियो है।
अब त्यसरी मान्छेहरू पश्चात पसेपछि निक्लिँदाखेरि एक डेढ मिनटमा सटे मान्छे निक्लिने खालको सिस्टम हुनु पर्यो सबै, त्यस किसिमको सिस्टमहरू छ नै छैन नि त्यहाँ त अहिले, मैले छैन त्यो सिस्टम पनि छ। अब त्यसले गर्दा यी सबैले गर्दाखेरि के भन्छ अब त्यो एउटा बुढी आइमिन कति सिँगार्ने भने जस्तै हो यो होइन, त्यसले गर्दा सबभन्दा राम्रो नयाँ स्टेडियम नेपाल नेपालको लागि चाहिँ माने नेपालको खेलकुदको लागि पूर्ण सुविधा सम्पन्न एउटा स्टेडियमको आवश्यकता भइरहेको छ त्यो।
हजुर, अनि नि जस्तो अब पुननिर्माणकै कुरा गरौँ न, यसको जस्तो अघिले यहाँले जोडिहाल्नु भयो यसको कति स्याहार गर्ने कति यसलाई बनाउने भनेर होइन, जस्तो अब समय समयमा एउटा अवधि निश्चित अवधिमा जस्तो यो समयमा चाहिँ यसलाई मर्मत गर्नै पर्छ भन्ने एउटा नियम नै बनाउने हो भने जस्तो कि जस्तो सन् यो 2012 यही वर्ष अगाडि नै होइन, जस्तो 2011 यही एक वर्ष अगाडि 69 सालमै भनौँ न यसको पुनर्निर्माण गरिएको थियो यो एएफसी च्यालेन्ज कपको लागि भनेर होइन, अब त्यसभन्दा अगाडि साफ गेममा पनि पुनर्निर्माण गरिएको थियो भनेर अघि यहाँले प्रसङ्ग उठाइहाल्नुभयो। अब एउटा कुनै पनि ठूलो हामीले टुर्नामेन्ट या प्रतियोगिता गर्दैछौँ भने बल्ल त्यसको पुनर्निर्माण गर्ने हतार हतार गर्ने एउटा प्रवृत्ति हामी सबैमा हावी छ, तर त्यसको संरक्षणको लागि त पहिलेदेखि नै यो समयमा यसरी निर्माण यसको मर्मत सम्हार गर्दै जान्न सकिन्छ है भनेर अगाडि नै एउटा नीति नियममा हामीले बाँध्ने हो भने त यस्ता समस्या चाहिँ नआउलान् होइन र
भन्दाखेरि तपाईँको चाहिँ नियमित रूपमा निगरानी भएर नियमित रूपमा त्यसको चाहिँ के भन्छ संरक्षण भएको खण्डमा ठुल्ठुला टुर्नामेन्ट पनि इजीसँग जान्छन्, साँचो कुरो हो यो होइन, त्यसको लागि चाहिँ के भन्छ भनेदेखि मित्र राष्ट्रलाई नै गुहार्नु पर्ने जरुरत पर्दैन होइन, भन्दाखेरि समय कसो हुनु पर्यो भने स्पोर्ट्स एक्टिभिटी पनि हुनु पर्यो, स्पोर्ट्स एक्टिभिटी राखेर मार्जिन बीचमा मार्जिन ग्यापहरू राखेर त्यसको चाहिँ मेन्टेनेन्स पनि हुनु पर्यो होइन, मेन्टेनेन्स चाहिँ के हुन्छ भनेदेखि स्टेडियममा मेन्टेनेन्स भएन भने त्यो कस्तो हुन्छ भनेदेखि साह्रै नै अप्ठ्यारो भइहाल्छ टुर्नामेन्ट सञ्चालन गर्न, दौडादौड त्यो क्राइसिस म्यानेजमेन्ट सुरु हुन्छ, क्राइसिस म्यानेजमेन्टले नयाँ नयाँ कुरो समस्याहरू डेभलप गरिदिन्छ, त्यसैले नियमित रूपमा निगरानी हुनु पर्यो, नियमित रूपमा त्यसको चाहिँ मेन्टेनेन्स भएको खण्डमा ठुल्ठुला टुर्नामेन्टहरू गर्नको लागि चाहिँ हामीले अप्ठ्यारो पर्दैन।
हजुर रमेशजी, यहाँ पनि पहिला अब विभागीय प्रमुख भएर पनि बस्नु भएको र अहिले पनि त्यहाँ जोडिनु भएको हिसाबले यहाँको तर्फबाट नि यस्ता कुराहरू उठेनै होलान्, कतिको उठाउने यहाँ यो आवश्यकता छ यसरी यसलाई बनाइनुपर्छ भन्ने कुराहरू कतिको सुनिन्छ त्यहाँ?
होइन यो तपाईँको यो कस्तो त्यहाँ एउटा चाहिँ रङ्गशाला हेर्ने एउटा सेक्सनै छ त्यहाँ होइन, रङ्गशाला हेर्ने सेक्सन छ, उसले चाहिँ के भन्छ भनेदेखि त्यो औचित्य बोझ भएर
त्यो आवश्यकता निगरानी र मेन्टेनेन्सको औचित्य आवश्यकता बोझ भएर त्यहाँ एउटा सेक्सन खोलेको छ, रङ्गशालाको चाहिँ सेक्सन छ, निर्माण सम्बन्धमा शाखा पनि छ त्यहाँ। त्यो शाखाले के हुन्छ भनेदेखि यो निर्माण सम्बन्धमा शाखा यो त पहिला पनि भएको हो त्यो, अब त्यही हो त्यो के हुन्छ भनेदेखि सानोतिनो लगानीले पनि हुँदैन, ठुल्ठुलो लगानी चाहिन्छ त्यहाँ, त्यो गर्छ उनीहरूले सानोतिनो मेन्टेनेन्स त गरिरहेको हुन्छ, तर अब के हुन्छ भनेदेखि व्यापक रूपमा ठुल्ठुलो मेन्टेनेन्स ठुल्ठुलो चाहिँ प्याराफिकमाथि प्याराफिक थप्नुपर्ने किसिमको यस्तो त्यस्तो आवश्यकता अडियन्स पुगिरहेको छैन, दर्शकलाई पुगिरहेको छैन भनेदेखि त्यो गर्नको लागि चाहिँ के हुन्छ भनेदेखि ठुलो बजेट चाहिन्छ, ठुलो हुन्छ, उनीहरूले लेखेर पनि दिन्छन् यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ भनेर, तर के भन्छ त्यति राम्रो चाहिँ इम्प्लिमेन्ट भइरहेको छैन त्यो।
हजुर, हामीले जोड्न खोजेको कस्तो भने राष्ट्रिय खेलकुद परिषद चाहिँ असाध्यै धेरै राजनीतिसँग नजिक र त्यहाँ नियुक्तिहरू राजनीतिक हिसाबले गरिन्छ, यसले गर्दाखेरि पनि केही अप्ठ्यारो परेको हो कि भन्न खोजेको?
होइन, यस्तो हुन्छ कस्तो हुन्छ भनेदेखि राजनीति नियुक्ति पनि नेतृत्व तहको कुरो भयो, अब देशको स्थिति नै यस्तो छ, देशको हामी कहाँ चाहिँ तपाईँको राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव लगाएर पदाधिकारी गठन गर्ने ऐनको व्यवस्था नै तपाईँको पोलिटिकल छ, जुन सरकार चाहिँ के हुन्छ भनेदेखि शिक्षा संस्कृति मन्त्री हाम्रो युवा तथा खेलकुद मन्त्री भएर आउँछ, मन्त्री आउने बित्तिकै सदस्य सचिव चेन्ज हुन्छ, आफ्नो लाइनको मन्त्री आयो भने सदस्य सचिव चाहिँ बसिरहन्छ त्यहाँ, होइन भने के हुन्छ त्यो नेतृत्व तहमा त्यो चाहिँ त्यस्तो किसिमको परिपाटी हामी कहाँ छ यो, होइन अब यो के भन्छ हामी हटाउनु पनि सक्छौँ के पनि गर्छौँ, तर के भन्छ भने तलका जुन प्रक्रिया हुन्छन् नियमित रूपमा चल्ने ब्युरोक्राटिक प्रक्रिया हुन्छन् ती प्रक्रियाहरूलाई चाहिँ के भन्छ भने प्रक्रियाहरू पनि कहिले नै तपाईँको पोलिटिकल नियुक्ति अप्ठ्यारो पर्छ, किनभने सदस्य सचिव कुन प्रकारको आउँछ, नन स्पोर्ट्सम्यान स्पोर्ट्समा चासै नराख्ने आयो भने के मतलब छैन उसलाई, रङ्गशाला बिग्रियोस् कि यसरी बिग्रियोस्, पौडी पोखरीमा पानी भरियोस् कि कालो होस् कि निलो होस् के मतलब उसलाई, होइन त्यसले के भन्छ पोलिटिकल नियुक्ति भएको मान्छे पनि तर खेलकुदमा इन्ट्रेस्ट भएको मान्छे आएको छ भने चाहिँ त्यो जुन प्रकारको पहिलाको मोमेन्टम छ त्यो मोमेन्टम अगाडि बढेर जान्छ, होइन भने के हुन्छ डिस्टर्ब हुन्छ हुँदैन।
हजुर, होइन एकदमै यहाँले भनेको जुन खेलकुदसँग नजिक बुझेको मान्छे आयो भने त पक्कै सजिलो हुन्छ, तर हामीले भन्न खोजेको जुन राजनीतिक स्थायित्व छैन नि, एउटाले काम गर्न खोज्छ अनि अर्को आउँछ एकदमै, यस्तो हिसाबले त्यहाँको मर्मसम्वाद त्यहाँको आवश्यकता परिपूर्ति हुन सकेको छैन कि?
होइन, मुसिल परिहाल्छ, सिधै मुसिल परिहाल्छ, किनभने आउने छ महिनासम्म पनि तिन महिना चार महिना पाँच महिना छ महिना बसेकै उसले त्यो रङ्गशालाको साफसम्म त पसेको पनि हुँदैन रङ्गशालाभित्र उसलाई चाहिँ त्यहाँभित्र त्यो सदस्य सचिव जो आउँछ त्यो पसिया पनि हुँदैन, त्यस्तो मान्छे चाहिँ के हुन्छ भने अन्य कुरोमा अल्झिँदाखेरि के हुन्छ उसले हेर्न पनि पाउँदैन, त्यो अवरुद्ध भइहाल्यो, त्यो अवरुद्ध हुन्छ अनि अवरुद्ध भएपछि टुर्नामेन्ट ठुलो टुर्नामेन्ट आइरहेको हुन्छ, अनि त्यसपछि फुटबलको टुर्नामेन्ट आएको छ भने एन्फा दौडिनुपर्छ, विभिन्न ठाउँमा एमबिसिएलमा दौडेर के हुन्छ भने एन्फाले आफ्नो सक्रियतामा त्यसलाई कार्यक्रम अगाडि बढाउनु पर्छ, यस्तो अप्ठ्यारो परेको छ हामीलाई।
हजुर रमेशजी, यहाँसम्मको कुराकानी फेरि पनि हामीले निरन्तरता दिनेछौँ, तर एकैछिनपछि हाम्रो टेलिफोन सम्पर्कमा रहिरहनु होला है। हजुर, यतिखेर तपाईँ रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ, प्राविधिक मित्र देवेन्द्र राई, त्यसै गरी कार्यक्रम उत्पादनमा सहकर्मी सजना तेमेलसेना अनि सहकर्मी दुर्गा कार्कीसँगै म शान्ता थापा पनि सँगै रहेका छौं हामी, र यो कार्यक्रमलाई अझै रोचक बनाउने जमर्कोमा हामी लागिरहेका छौं, र कार्यक्रम खुल्ला मञ्चमा यतिखेर हामीले खुल्ला ठाउँको बहसलाई निरन्तरता दिइरहेका हौं, र यसका लागि आज हामीले काठमाडौँ त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको बारेमा कुराकानी गरिरहेका छौं, यसको प्रयोजन यसको संरक्षणका लागि के गर्नुपर्छ त हामीले यस विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका हौं। राष्ट्रिय खेलकुद परिषदका पूर्व विभागीय प्रमुख रमेश खनालसँग उहाँ फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
स्वागत छ रमेशजी। हजुर, यो यहाँले अघि भन्नुभयो नि जुन अब त्यहाँ दशरथ रंगशाला एउटा खेलकुद हुने जुन जस्तो प्रतियोगिताहरू हुने महत्वपूर्ण ठाउँ जुन अन्तर्राष्ट्रिय खेलकुदहरू हुँदाखेरि अस्थायी रूपमा मर्मत सम्भार गरिन्छ, तर अघि पछि चाहिँ वास्ता छैन भन्ने कुरा, जस्तो शौचालय छैन, राम्रो समेना घर छैन, जस्तो कुराहरू यहाँहरूले गरिरहनु भएको छ, यी सबै कुराहरू हुन र दशरथ रंगशालालाई साँच्चै नै एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्नको लागि कुन क्षेत्रबाट कस्तो खालको प्रतिबद्धता जरुरी छ जस्तो लाग्छ यहाँलाई? हजुर रमेशजी, हजुर अहिले आवाज सुनिरहनु भएको छ? ए हजुर, मैले हामीले जिज्ञासा राखेको जस्तो यहाँले अघि भन्नुभयो नि यो दशरथ रङ्गशाला चाहिँ जुन प्रतियोगिता हुने बेलामा अलिअलि मर्मत सम्मार गरिन्छ तर अघि पछि वास्ता छैन भन्ने हिसाबले र यहाँले पनि कुरा गर्नु भएको थियो शौचालयहरू छैन राम्रो चमेना घरहरू छैन भन्ने खालको कुरा गर्नुभएको थियो यो दशरथ रङ्गशालालाई एउटा अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा विकास गर्नको लागि कुन क्षेत्रले कस्तो खालको प्रतिबद्धता गर्यो भने हुन्छ जस्तो लाग्छ
अब हेर्नुहोस् यसमा के छ भने सबभन्दा पहिलो प्रतिबन्ध त राष्ट्रिय के अरे युवा तथा खेलकुद मन्त्रालयको खेलकुद मन्त्रालयले भएको स्टेडियम जे छ अहिले अब पैसा व्यवस्था गर्न नसके तापनि अहिले भएकै स्टेडियमलाई चाहिँ सुव्यवस्थित र चाहिँ सुविधा सम्पन्न बनाउनको लागि चाहिँ पहिलो चाहिँ काम चाहिँ युवा तथा खेलकुद मन्त्रालयको अन्यथा त्यो मन्त्रालयको काम के हुन्छ केही पनि हुँदैन छ भने त्यही पनि एउटा चाहिँ देशको एउटा रङ्गशालालाई पनि राम्ररी ध्यान दिन नसक्ने हो भने त्यसपछि आउँछ राष्ट्रिय खेलकुद परिषदको ऊ इम्प्लिमेन्टिङ इकाइ हो हेर्नुहोस् इम्प्लिमेन्टिङ इकाइ भएको नाताले गर्दाखेरि राष्ट्रिय खेलकुद परिषदले पनि त्यो स्टेडियमलाई चाहिँ सुविधा सम्पन्न बनाउनको लागि मर्मत सम्हार निगरानी सुरक्षा सबै कुरा मिलाएर चाहिँ के भन्छ राख्न सक्नु पर्यो त्यसपछि आउँछ तपाईँको अर्को संस्था चाहिँ अब जसको जसको स्पोर्ट्स हुन्छ एन्फा एन्फा भने त्यो फुटबल सङ्घ अखिल नेपाल फुटबल सङ्घ हो फुटबल सङ्घले पनि के भन्छ भनेदेखि त्यो स्टेडियमलाई चाहिँ पूर्ण आधुनिकरण अन्तर्राष्ट्रिय खेल खेल्न सम्भव हुने खालको बनाउनको लागि उसले पनि सहयोग गर्नुपर्छ र फुटबल सङ्घले सहयोग गरि पनि रहेको छ त्यसपछि आउँछ एथलेटिक्स सङ्घ आउँछ एथलेटिक्स सङ्घले चाहिँ नेपाल एथलेटिक्स सङ्घ नेपाल एथलेटिक्स सङ्घले चाहिँ आफूले पनि के भन्छ त्यो ट्र्याकलाई आधुनिकरण गर्नको लागि ट्र्याकलाई मर्मसम्मार गर्नको लागि त्यो ट्र्याकलाई चाहिँ अझ चाहिँ के भन्छ भनेदेखि त्यसको लामो आयु बनाउनको लागि जुन प्रकारको पालना त्यो सेक्युरिटीको पालना गर्नुपर्छ त्यो पालना पनि एथलेटिक्स सङ्घले आफै गर्नुपर्छ उनीहरूले राष्ट्रिय खेलकुद पक्षलाई झगडा बनाउनुपर्छ उनीहरूले पनि उनीहरूको पहलमा पनि त्यो कुरो हुनुपर्छ सिर्फ आयो खेलिदियो गइदियो गयो त्यति त्यो पनि भएन अर्को कुरो कि तपाईँ के हुन्छ भनेदेखि अब के हुन्छ भने त्यसको मेन्टेनको चार्ज पैसा कुरो उठ्छ हेर्नुहोस् मेन्टेनको पैसाको चार्ज गर्नको लागि एथलेटिक्स सङ्घले पनि आफ्नो पहलमा गर्नुपर्छ जसरी फुटबल सङ्घले आफ्नो पहलमा गरिरहेको हुन्छ भनेदेखि एथलेटिक्स सङ्घले पनि आफ्नो गर्नुपर्छ राष्ट्रिय खेलकुद परिषदले मात्रै गर्ने भनेर सोच्ने भने त्यो पनि गलत कुरो हो जस्तो मलाई लाग्छ हेर्नुहोस्
हजुर यहाँले भन्नुभयो नि जस्तो अघि हाम्रो कुराकानीको क्रममा यो खेलकुद रङ्गशाला बनाउन चाहिँ दात्री निकायहरू पनि ले पनि चासो देखाएका छन् रुचि राखेका छन् भनेर यो प्रतिबद्धताको कमी हो कि साँच्चै नै आर्थिक अभाव अथवा स्रोत साधनकै अभाव हो जस्तो लाग्छ यहाँलाई
मैले तपाईँको प्रश्न राम्रो सुन्नुहोस् मधुरो साउन्ड छ तपाईँको
हजुर यहाँले भन्नुभएको थियो जस्तो रङ्गशालामा बनाउन यसको मर्मत सम्भार गर्न अथवा नयाँ रङ्गशाला बनाउनको लागि अन्य दात्री निकायहरू विदेशी दात्री निकायहरूले पनि रुचि देखाएका छन् चासो राखेका छन् भन्नुभएको थियो होइन यो जुन रङ्गशालाको मर्मत सम्भार नगर्नु त्यसको अवस्था जीर्ण हुँदै जानुमा साँच्चै नै साधन स्रोतको अभाव हो कि प्रतिबद्धताको कमी हो जस्तो लाग्छ
यो पहिलो कुरो प्रतिबद्धताको कमी हो यो प्रतिबद्धता के भन्छ भनेदेखि राम्रो हुनु पर्यो हो पहिलो कुरो प्रतिबद्धता राम्रो भएको कारणमा के हुन्छ भनेदेखि माने अब अहिलेको कन्सेप्ट चाहिँ विश्वको कन्सेप्ट कस्तो भनेदेखि पिपिपी भन्छ क्या त पब्लिक प्राइभेट पार्टनरसिप भन्छ क्या यस्तो किसिमको पब्लिक पब्लिकलाई पनि समेटेर बनाउने खेलको जुन साझेदारी कार्यक्रमहरूलाई चाहिँ डेभलप भइरहेको छ यसलाई क्यास गर्न सकिरहेको छैन कसैले पनि यसलाई पनि हामीले चाहिँ क्यास गर्नुपर्छ इन्डियामा तपाईँको मद्रासमा जाँदाखेरि मद्रासमा स्टेडियम बनेको थियो स्टेडियममा के भन्छ उनीहरूको प्रतिबद्धताको कारणले अब यसलाई आधुनिकरण गर्ने भनेपछि जुन स्टेडियम बनाएको देखियो त्यो एउटा ब्लक चाहिँ ठुलो ब्लक झन् त्यहाँ तपाईँको के हुन्छ भनेदेखि हाफ अफ द ब्लक चाहिँ फलाना कम्पनीले बनाइदिएको भने लेखेको थियो यहाँ त्यहाँ हेर्नु गर्दा त हुँदो रहेछ नि आखिर त्यहाँ हामी कहाँ पनि त्यस्तो ठुल्ठुलो संस्थाहरू छन् ठुल्ठुलो छन् मतलब अलिकति हामीले चाहिँ हाम्रो कमिटमेन्ट चाहिँ के भन्छ भनेदेखि निर्माण गर्ने राम्रो बनाउने अनि किसिमको कमिटमेन्ट आयो खण्डमा त्यो पनि हुन्छ अर्को कुरो चाहिँ कमिटमेन्टले पनि तपाईँलाई कसो प्रतिबद्धता कहाँ लान्छ भनेदेखि ठिक छ यो बनाउने भन्ने कुरो चाहिँ एकदमै चाहिँ दृढ सङ्कल्प भएपछि अनि केही हाम्रो केही विदेशी राष्ट्रहरूले पनि के भन्छ मित्र राष्ट्र चाइनिज सरकारले चाहिँ मित्र राष्ट्र चिनी सरकारले तपाईँको स्टेडियमको चाहिँ त्यो ट्राकिङ ट्र्याकदेखि लिएर तिनीहरू चाहिँ के फ्लड लाइटहरू देखेर साउन्ड सिस्टमहरू मित्र राष्ट्र चिनी सरकारले बनाइदिएको त हो नि त्यसै गरिकन के भन्छ साध्य बाटो कम्प्लेक्स मित्र राष्ट्र चिनी सरकारले पनि बनाइदिएको हो भन्दाखेरि के भन्छ भनेदेखि हाम्रो प्रतिबद्धता कस्तोमा स्ट्रङ हुनु पर्यो बनाउने यो त होइन कि मित्र राष्ट्र सरकारसँग के भन्छ भने पैसा माग्ने त्यसपछि त्यहाँबाट बनाइदिए बनाउने हामी आफै इच्छा राख्ने भने यस्तो किसिमको राख्यो भने चाहिँ कुनै हालमा अहिलेका ती मित्र राष्ट्रहरू पनि के भन्छ ती सबै चाहिँ के भन्छ भने बाटा भइसकेका छन् उनीहरू आफै आएर बनाउँछन् आफै सम्पन्न गर्छन् आफै होइन हामीलाई हाइनअप गरेर जान्छ भन्दाखेरि यस्तो अवस्थामा हाम्रो प्रतिबद्धता कस्तो हुनु प्रतिबद्धता हुनुपर्ने हो त्यो कुरो चाहिँ के हुन्छ भनेदेखि
इमानदारी पनि भएन जस्तो लाग्छ
अनि इमानदारी पनि भएन किनभने तपाईँको चाहिँ त्यो जुन के अरे त्यो रङ्गशालाभित्रको जुन अफिस छ अफिसको अगाडिपट्टि एउटा अहिले चाहिँ पहिला त त्यहाँ गार्डन जस्तो थियो त्यो गार्डनमा पनि के हुन्छ मैले थाहा पाएको बेलामा चाहिँ के हुन्छ भने जापानिजहरूले आज चाहिँ एउटा चाहिँ फर्स्ट क्लासको चाहिँ के हुन्छ भने कि इन्डोर स्टेडियम त्यहाँ मल्टी स्टोरेज इन्डोर स्टेडियम बनाउने भन्ने कुरा उनीहरूले गरेको थियो तर के हुन्छ भने कि नेपालका राष्ट्रिय खेलकुद परिषदका होइन अब जोसँग सम्बन्ध राख्नुपर्ने मिनिस्ट्रीमा सम्बन्ध राख्नुपर्ने त्यस्ता मान्छेहरूले के भन्छ हामीलाई पैसा दिए हामी आफै बनाउँछु भनेपछि जापानिजहरूले इन्ट्रेस्टै दिएन त्यसरी के हुन्छ भनेदेखि हामी कहाँ हाम्रो प्रतिबद्धता र नियत पनि सफा हुनु पर्यो हाम्रो नियत प्रतिबद्धता मात्रै गरेर भएन नियत खराब भयो भने त कुनै मिल्दै मिल्दैन नि होइन त्यसैले के हुन्छ भने हामीले अब नयाँ एउटा स्टेडियम बनाउने भन्ने प्रतिबद्धता संकल्प गर्यो भने गभर्मेन्ट पनि हेल्प गर्छ जनताले पनि हेल्प गर्छ विदेशी राष्ट्रले पनि हेल्प गर्छन् क्या जस्तो मलाई लाग्छ हेर्नु चाहिँ अब
हजुर अनि नि रमेशजी यहाँनिर मलाई एउटा जिज्ञासा राखिहाल्नु मन लाग्यो त्यो के हो भने नि जस्तो अब यहाँले भर्खरै मात्र हाम्रो कुराकानीबाटै के निष्कर्ष एउटा निकाल्न सक्छौँ भने नि जहाँनिर पनि एउटा कुरा आयो जस्तो आर्थिक अभावकै कुरा आयो नि है अब यो आर्थिक अभावलाई परिपूर्तिको लागि त यो हाम्रो राष्ट्रिय खेलकुद परिषदले कि त मन्त्रालय मार्फत नै लिने भयो होइन अनि त्यसबाहेक अन्य खेलकुदहरूबाट पनि हुन्छ तर जस्तो अब यो क्रिकेटकै कुरा गरौँ अहिले अब यो फुटबलकै कुरा गर्दाखेरि यिनीहरू खेलहरू त निकै व्यावसायिक भएका छन् अहिले अब अन्य खेलहरू पनि यस्तै व्यावसायिक बनाउँदै लग्ने हो भने त्यसबाट पनि अब यस्ता आर्थिक पक्षहरूलाई चाहिँ हामी सुदृढ गर्दै अगाडि लग्न सक्थ्यौं कि यसलाई चाहिँ कसरी हेर्नुहुन्छ
तपाईँको यस्तो छ यो दिल्लीको जवाहरलाल नेहरू स्टेडियम छ दिल्लीको अरू स्टेडियम इन्डोर स्टेडियमहरू छन् त्यो स्टेडियममा तपाईँ खेल्न जानको लागि तपाईँले यु हेभ टु पे तिर्नै पर्छ सर्टेन चाहिँ के भन्छ मेम्बर बन्नुपर्छ मेम्बर बनेपछि मासिक रूपमा तिर्नुपर्छ भन्छ त्यसै गरिकन हामी कहाँ प्याराफिट भन्दा मुनि चाहिँ के भन्छ जति पनि स्पोर्ट्सहरू हुन्छन् मार्सल आर्टको स्पोर्ट्सहरू हुन्छन् होइन तिनीहरू चाहिँ त्यो खेल्ने आउनेले चाहिँ के भन्छ भनेदेखि उनीहरूको चाहिँ त्यहाँ सम्बन्धित सङ्घहरूलाई चाहिँ उनीहरूको चाहिँ एउटा नियम पुर्याएर चाहिँ आर्थिक पैसा तिरेर खेल्छन् जस्तो मलाई लाग्छ त्यो होइन चाहिँ खेल्छन् उनीहरू पैसा तिर्छन् ग्रेडिङको पैसा तिर्छन् होइन त्यो भयो अनि आउनुहोस् तपाईँको के भन्छ भने स्विमिङ पुलमा पैसा लागिहाल्छ स्विमिङ पुलमा त पैसा नतिरिकन खेल्नै पाइँदैन त्यहाँ होइन त्यसपछि टेनिस कोर्टमा पनि पैसा तिरेर खेल्छन् त्यहाँ टेनिसमा पनि खेल्छन् अब एथलेटिक्सको टुर्नामेन्ट जस्तै अब अर्को चाहिँ एथलेटिक्स स्कुलहरूको स्कुल स्पोर्ट्सको चाहिँ हुँदाखेरि स्कुल स्पोर्ट्स हुँदाखेरि तपाईँ के भन्छ भनेदेखि स्कुल हेभ टु पे स्कुलले चाहिँ के भन्छ भनेदेखि उनीहरूले चाहिँ सर्टेन चार्जहरू छ त्यहाँको त्यो चार्ज लिएर चाहिँ एक दिनको चार्ज लिएर चाहिँ उनीहरूले त्यो खेल्छन् त्यहाँ म्युजिकल कन्सर्टहरू भयो भने हुँदाखेरि पनि तिनीहरूले पे नै गर्छन् त्यहाँ भन्दाखेरि यसरी चाहिँ त्यो सिस्टम चाहिँ छ त्यहाँ क्या त्यसले गर्दाखेरि केही न केही रिनोभेटको लागि केही न केही रिनोभेटको लागि त्यो पैसा थोरै उठिरहेको छ तर त्यो पैसा पुग्दैन क्या त्यसरी
हजुर भनेपछि त त्यहाँ आमदानी पनि सानोतिनो भइरहेको रहेछ जस्तो अघि यहाँले साझेदारीको कुरा उठाउनु भयो नि साझेदारीमा हामीले प्रतियोगिताहरूमा देख्छौँ ठुल्ठूला विज्ञापनहरू पछाडिपट्टि होइन जुन व्यापारी घरानाहरूसँग गरिने जुन विज्ञापनहरू छ उनीहरूले पनि अलिकति रुचि देखायो भने त पक्कै पनि यसमा
जर्मनमा कन्सल्टिजम भन्ने छ क्या कन्सल्टिजम भनेको कस्तो भने विभिन्न ब्याङ्कहरू मिलेर स्टेडियम बनाएको थिएँ खालि इनिसिएसन मात्रै आवश्यक छ यहाँ इनिसिएसन ब्याङ्कहरू सम्पन्न छन् हेर्नुहोस् ब्याङ्क यो चाहिँ कस्तो भने पहिला पहिला गार्मेन्ट फ्याक्ट्री खुलेको छ गरी ब्याङ्क खुलेको छैन अहिले कति खुलेको छ कति खुलेको छ त्यो ब्याङ्कहरूलाई चाहिँ के भन्छ भने च्याप्पै समाएर ठुल्ठुलो ब्याङ्कहरू समाएर त्यो पाँचवटा दसवटा ब्याङ्कहरू समाएर त्यो ल स्टेडियम बनाउने तिम्रोको नामै हुन्छ स्टेडियम ल यति वर्ष सब यति वर्षको लगानी तिम्रो उठाउने यहाँ भन्ने त्यो लगानी गर्नु त्यहाँ लगाएको खण्डमा गर्छ क्या ब्याङ्कहरूले पनि गर्छ यहाँ त के भन्छ यहाँ त बिहालको घाँटीमा कहिले घन्टी बाँध्ने जस्तो भयो त्यो फुटबल सङ्घले भन्नुहोस् एन्फाले आफ्नै स्टेडियम त बनाएको जस्तो हुँदैछ त आफ्नो फुटबल खेल्न त गोल प्रोजेक्ट अन्तर्गत चाहिँ के भन्छ पैसा जुटाएर सब चिज गरेर चाहिँ उसले चाहिँ ल्याएर चाहिँ बनाइरहेको छ त्यो फुटबल त बनाएर चाहिँ मलाई राष्ट्रिय खेलकुद परिषद हाम्रो सम्बन्धित मन्त्रालय यत्रो सक्षम हुँदा हुँदै पनि त्यत्रो ठुलो संस्था हुँदाहुँदै पनि उहाँहरूको इच्छा हुनु पऱ्यो अलिक प्रतिबद्ध कुरा गर्नुभयो नियत र प्रतिबद्ध चाहिँ स्पष्ट र सकारात्मक हुनु पऱ्यो भएको खण्डमा पैसा खास हुँदैन भन्ने मलाई लाग्छ नि प्राइभेटबाट पनि आउँछ इन्टरनेसनलबाट पनि आउँछ यहाँ
भनेको पहल पनि कमी भइरहेको छ यहाँ
पहलको पनि कमी छ किनभने त्यो चासोमा लागिरहनु पर्यो नि घुटिएर लाग्नु पर्यो
पदाधिकारी हजुर पदाधिकारीहरूलाई त पक्कै पनि यो कुरो त थाहा होला नै होइन पदाधिकारीहरू त्यहाँ नियुक्त भएर आउनुहुन्छ उहाँहरूलाई
सुन्नुहोस् के हुन्छ भनेदेखि अब यो चाहिँ सरकारको जुन हामीले जुन बजेट बनेको हुन्छ त्यो बजेट सरकारसँग ल्याउने र त्यो खर्च गर्ने जो पनि सदस्य सचिव गरेर बसे भइहाल्यो नि त्यहाँको जो नेतृत्व गरेर बसे पनि भइहाल्यो नि त्यहाँमा कस्तो हुनुपर्ने त्यहाँमा कस्तो हुनुपर्छ भनेदेखि ल सरकारले हामी 50 करोड दिन्छौँ, तिमीहरूले 50 करोडको प्रतिबद्ध जनाऊ।
हजुर हजुर, हामी सुनिरहेको छौँ।
तिमीहरूले 50 करोडको चाहिँ के हुन्छ भनेदेखि, के हुन्छ तिमीहरूले 1 अरब ल्याउँछौ भने हामी पनि 1 अरब दिन्छौँ भन्ने खालको प्रतिबद्धता हुनु पर्यो। बाउन्डिङ सिस्टम डेभलप गर्नु पर्यो। गभर्मेन्टले पनि त्यसरी के भन्छ, तिमीलाई म ल फेरि 50 करोड रुपियाँ दिन्छु र तिमीले के भन्छ 50 करोड इक्विभेलेन्टको चाहिँ के भन्छ भनेदेखि तिमीहरूले प्रायोजक खोज्छ। तिमीहरूले तिमीहरूको पनि पहल हुनु पर्यो नि त। पहल घरको सरकारको पैसा, जनताको ट्याक्स तिरेको पैसा खुइकिन खान सक्दिने, आफू केही पनि नगर्ने, अनि कसरी हुन्छ? हुँदै हुँदैन नि।
हजुर, हामी यहाँसँगको कुराकानीलाई फेरि पनि निरन्तरता दिन्छौँ। अहिले सानो हामी विश्राम लिन्छौँ, त्यसपछि फेरि पनि हामी टेलिफोनमै रहिदिनु होला भन्ने अनुरोध गर्दछौँ। र हामीले यहाँहरू जो हाम्रा शुभेच्छुकहरू हुनुहुन्छ उहाँहरूलाई पनि टेलिफोन गरेर जो हामीसँग आज हामीले दशरथ रङ्गशालाको बारेमा कुराकानी गरिरहेका छौँ, सार्वजनिक खुला ठाउँहरूको बहसका क्रममा र यो विषयमा हामीसँग आज कुराकानी गर्दै हुनुहुन्छ खेल विज्ञ तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व विभागीय प्रमुख रमेश खनाल। उहाँसँग कुनै जिज्ञासा, उहाँसँगको लाई अझ जानकारी उहाँबाट लिनुपर्ने त्यस्तो छ भने हामीलाई टेलिफोन गर्नुहोस्। हाम्रा टेलिफोन नम्बरहरू 5545680 र 5545681। अहिले हामी सानो सांगीतिक विश्राममा जान्छौं, फेरि पनि हामी यो कुराकानीलाई निरन्तरता दिन फेरि पनि आउँछौं कार्यक्रम खुला मञ्चमा। रेडियो सगरमाथा सुन्दै रहनुहोला। कार्यक्रममा अब भने हामी अघिकै एउटा प्रसंग उठाउन चाहन्छौ, त्यो प्रसंग खुल्ला ठाउँको बहस रहेको छ र खुल्ला ठाउँको बहसको विषयमा कुराकानी गर्दा हामीले राष्ट्रिय खेलकुद परिषदका पूर्व विभागीय प्रमुख रमेश खनालसँग कुराकानी गरिरहेका हौं र उहाँ फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँलाई स्वागत गर्न चाहन्छौ। रमेशजी,
रमेशजी
हजुर नमस्कार, फेरि पनि स्वागत छ यहाँलाई। जस्तो अघि हामीले यहाँले प्रसंग उठाउनु भएको थियो, हामी आफैले पनि उठाएका हौ, जस्तो प्रतिबद्धताकै कमी हो भनेर हामी सबैले भनिरहँदा नि होइन। अब चाहिँ यहाँ आफै चाहिँ के भन्नुहुन्छ, यो खेल यो जुन रंगशाला दशरथ रंगशालाको संरक्षण र सम्वर्धनका लागि के गर्न पर्ला, के चाहिँ बाटोहरू होला यहाँको आफ्नो विचारमा?
अब हेर्नुहोस्, रङ्गशालाको संरक्षणको लागि चाहिँ तपाईँको राष्ट्रिय खेलकुद परिषदले आफ्नो स्टाफहरूलाई चाहिँ अलिकति राम्ररी मोबिलाइज गर्नुपर्छ एक, अनि दोस्रो कुरो एन्फाले पनि के हुन्छ भनेदेखि त्यसमा हात बढाउनु पर्छ, अनि त्यसको मन्त्रालयले पनि चासो राख्नुपर्छ राखेको खण्डमा। र अर्को कुरो प्रक्रिया छ भनेदेखि रङ्गशाला संरक्षण गर्ने भनेर, रङ्गशाला संरक्षण भने के हो अनि त्यस सम्बन्धीमा राष्ट्रिय खेलकुद परिषदका जुन स्टाफहरू हुन्छन्, जो टेक्निकल एक्सपर्टहरू टिमहरू हुन्छ, त्यो टिमहरूलाई अन्य मुलुकहरूमा लगेर पनि देखाउनुपर्छ कसरी चाहिँ स्टेडियम संरक्षण गर्न माने सिक्योर गर्न सकिन्छ भन्ने कुरोको उहाँलाई पनि नलेज दिनुको लागि उहाँलाई पनि लानु पर्यो, देखाउनु पर्यो। र अर्को कुरो चाहिँ तपाईँ कस्तो हुन्छ भनेदेखि विभिन्न टुर्नामेन्टहरू, ठुल्ठुलो टुर्नामेन्टहरू हुन्छ, साफ गेम, एसियन गेमहरू हुन्छ, यस्तो गेम हुँदाखेरि त्यो सम्बन्धित डिपार्टमेन्टको सम्बन्धित के भन्छ भने शिक्षणको चिफहरूलाई हुन्छ, त्यहाँको त्यो फिल्डमा खट्ने स्टाफहरूलाई पनि लिएर देखाउनु पर्छ कसरी चाहिँ संरक्षण हुँदो रहेछ, कसरी गर्नुपर्दो रहेछ भन्ने कुरो देखाएपछि अनि देखाएर ल्याउने, नलेज दिने, त्यो नलेज दिएपछि त्यो नलेजलाई 100% पुरा नगरे तापनि कमसेकम कोरा दिमाग राखेर गर्नुभन्दा कम्ती 30% 40% नलेजले चाहिँ त्यो गरेको खण्डमा त्यो स्टेडियमलाई चाहिँ व्यवस्थित तरिकाले राख्नको लागि पनि सहयोग पुग्छ होइन। र अर्को कुरो सबभन्दा इम्पोर्टेन्ट कुरो हाम्रो प्रतिबद्धता कहाँ हुनु पर्यो भने हामीले नयाँ स्टेडियम बनाउनु पर्यो।
हजुर, यहाँले अघि कुरा गर्नुभएको थियो जुन पदाधिकारीहरू आउँछन् तर उनीहरूले त्यहाँ जे भइरहेछ त्यसलाई निरन्तरता दिने बाहेक अरू नयाँ काम केही गर्न सकेका छैनन् जस्तो यहाँले कुरा गर्नुभएको थियो। यसलाई चाहिँ अब जस्तो यहाँहरू जस्तो व्यक्तित्वहरू हुनुहुन्छ, अरू अब खेलकुदलाई माया गर्ने धेरै क्षेत्रहरू छन्, उनीहरूको पहल के भइदियोस् जस्तो यहाँलाई लाग्छ?
कस्तो हुनु पर्यो भने नि यो चाहिँ जुन चाहिँ सबैको सहयोग हुनु पर्यो, कसैको आर्थिक सहयोग हुनु पर्यो, कसैले चाहिँ वैचारिक सहयोग पनि गर्नु पर्यो, कसैको फिजिकल सहयोग पनि हुनु पर्यो, माने सहयोगको विभिन्न प्रक्रियाहरू छन्। यो सहयोगमा चाहिँ के भन्छ भने स्पोर्ट्सलाई माया गर्ने मान्छेहरूले जस्तै जर्नलिजम जर्नलिस्टहरूले के भन्छ भने लेखेर अवेर गराएर सचेत गराएर वाचकको रूपमा काम गरेर घचघच्याएर तपाईँले माने जो जर्नलिजममा लाग्नु भएको छ स्पोर्ट्स जर्नलिजम उहाँले गरिरहनु भएको छ त्यही मात्रामा स्पोर्ट्सको छत्रो डेभलप गर्ने मान्छेहरू स्पोर्ट्सको चाहिँ नयाँ बाटो देखाउने मान्छेहरूले पनि तिनीहरूले पनि आफ्नो विचारहरू समय समयमा पोख्न पाइरहनु पर्यो पोखिरहनु पर्यो सुनै नसुन्ने बेग्लै कुरो आउँछ त्यो कुरो वास्तवमा त्यो पनि गर्नु पर्यो र अर्को कुरो एक जमात कस्तो हुनु पर्यो भनेदेखि जमातले चाहिँ माने त्यो स्पोर्ट्स प्रमोसनल एक्टिभिटीमा लागेको हुनु पर्यो स्पोर्ट्स प्रमोसन भनेको स्पोर्ट्सप्रति मानिसलाई आकर्षित गराउने साहित्यमा हेर्नुहोस् तपाईँको के हुन्छ भनेदेखि साहित्यमा तपाईँको झन्डै 700-800 पुरस्कार राखिएको छ मान्छेहरू राखेको छ बाउको नाममा आमाको नाममा कसैको नाममा राखेको छ पुरस्कार राखेको छ खेलकुदको नाममा पुरस्कार राखेको रूपक स्थिति छ मैले एन्फाले अलिकति गरेको हुन्छ स्पोर्ट्स काउन्सिलले चाहिँ वर्ष पछि गर्नुपर्ने त्यो पनि गरेको छैन खेलकुद पत्रकार मञ्चले गरेको हुन्छ भन्दाखेरि स्पोर्ट्समा पनि विभिन्न एक्टिभिटीहरूमा चाहिँ आकर्षित गराएर मान्छेलाई चाहिँ आर्थिक माने पुरस्कार राख्नको लागि पनि त्यो पनि सहयोग हो नि त त्यो पनि गर्न सकिन्छ भने विभिन्न एङ्गलबाट विभिन्न दृष्टिकोणबाट मानिसहरूलाई चाहिँ आकर्षित गर्ने किसिमको चाहिँ वातावरण स्पोर्ट्स काउन्सिलले निकाल्नै पर्छ र मन्त्रालयले पनि निकाल्नै पर्छ निकालेको खण्डमा के हुन्छ भनेदेखि यसरी निकाल्यो भने सबैको सहभागिता खेलकुद कस्तो हुन्छ भनेदेखि खेलकुद एक तर सबैको हो खेलकुद सबैको खेलकुदमा फुटबल चाहिँ के भन्छ भने इन्डियासँग नेपाल चाहिँ नेपाल हार्यो भने मेट्रिक महाकाली चाहिँ मात्रै होइन विश्वभरिको मान्छेहरूलाई चाहिँ के चित्त दुख्छ रहेछ नि त आखिर त भन्दाखेरि स्पोर्ट्स भनेको एउटा यस्तो ठाउँ हो राष्ट्रियता एकताको एउटा यस्तो ठाउँ हो जहाँ राजनीतिहरू हुनु भएन राजनीति हुँदा पनि हुँदैन नभइकन के हुन्छ भनेदेखि स्पोर्ट्स सबैलाई तानिरहेको हुन्छ सबैलाई गरिरहेको ड्राइभ गरिरहेको हुन्छ भनेदेखि त्यो ड्राइभ गरिरहेकोलाई चाहिँ के भन्छ कायम राख्नुपर्छ र अर्को एउटा महत्त्वपूर्ण कुरो के भइरहेछ मलाई लाग्छ भनेदेखि स्पोर्ट्समा राजनीति बढी मात्रामा भयो अमेरिकामा पनि तपाईँको हेर्नु सामान्य कुरो दिन्छु अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकन पार्टी छ डेमोक्रेटिक पार्टीको खेलकुद रिपब्लिकन पार्टीको खेलकुद त भन्दैन नि कहिले पनि त्यहाँ जर्ज बुसको बेग्लै चाहिँ ओबामाको बेग्लै खेलकुद त भन्दैन कहिले पनि भन्दैन इन्डियामा पनि त भन्दैन यस्तो ठुलो पार्टीहरू छन् ठुल्ठुलो पार्टी छन् बेलायतमा ठुल्ठुलो पार्टी छन् तर यहाँ हेर्नुहोस् नेपालमा चाहिँ राजनीति भने राजनीतिहरूको अझ ठुलो हतियारको रूपमा के हुन्छ भने खेलकुद भइरहेको छ सबले खेलकुदलाई प्रयोग गरिरहेको छ यो माथि छुयो भने तल जिल्लाको गाउँसम्म पुग्छ पुगेपछि हामी चाहिँ सङ्गठनात्मक रूपमा बलियो हुन्छौँ भने चाहिँ दुरुपयोग भइरहेको छ भन्छु म चाहिँ यस्तो किसिमको चाहिँ के हुन्छ भनेदेखि राजनीति गर्नुभन्दा पनि सबैले एउटै राजनीति गर्ने के भने नेपालको खेलकुद अगाडि बढाउने स्टेडियम नयाँ बनाउने खेलकुद बनाउने खेलाडीलाई सुविधा प्राप्त दिने कोचहरूलाई चाहिँ सुविधा दिने आधुनिक तरिकाको चाहिँ के भन्छ स्टेडियमहरू बन्ने कभरहरू बन्ने स्विमिङ पुलहरू बन्ने ठुल्ठुलो टुर्नामेन्टहरू नेपालमा ल्याउनलाई जिल्ला जिल्लामा क्षेत्र क्षेत्रमा अञ्चलमा के हुन्छ भनेदेखि स्टेडियमहरू बनोस् भने त्यो खेलकुदमय वातावरणको लागि सबैजना लागेको खण्डमा उपयुक्त हुन्छ होस् भन्ने मेरो कामना थियो
अनि नि जाँदा जाँदा एउटा प्रश्न पनि म यहाँनिर राखिहाल्छु यहाँसँग जस्तो अब यो दशरथ रङ्गशालाको आयु लम्ब्याउनको लागि होइन एउटा जो पनि त्यहाँ दर्शक भएर आउनुहुन्छ उहाँहरूको भूमिका पनि महत्वपूर्ण रहन्छ अब यस अर्थमा पनि किन भन्दा उहाँहरू आउनुहुन्छ आउँदाखेरि त्यहाँ छिर्दाखेरि उहाँले अप्नाउनु पर्ने जस्तो संयमता जस्तो बस्दाखेरि पनि ढङ्ग पुर्याउनु पर्यो एक त अनि विभिन्न सामानहरू ल्याउनुहुन्छ जस्तो खानेकुराकै प्लास्टिककै कुराहरू उहाँले फ्याल्नुहुन्छ भित्तामा कोर्नुहुन्छ होइन हो त्यस्ता प्रकृति त्यस्ता प्रविधिहरूलाई उहाँहरूको जुन गतिविधि छ त्यस्तो गतिविधिलाई पनि त नियन्त्रण गर्न सके अनि यस्ता कुराहरू गर्नबाट उहाँलाई अलिकति सचेत बनाए यसको आयु लम्बिनेमा त ढुकाउन सकिन्छ नि होइन
यो हेर्नुहोस् राम्रो कुरो उठाउनुभयो तपाईँले के भन्छ भने स्पोर्ट्स खालि त्यो स्पोर्ट्स गरेर खेल्नु मात्रै ठुलो कुरो होइन स्पोर्ट्सको अभिन्न अङ्गको रूपमा दर्शक रहेको हुन्छ दर्शक भएन भने स्पोर्ट्स मजा आउँदैन युरोपमा हेर्नु तपाईँको एथलेटिक्स फुटबलभन्दा एथलेटिक्समा धेरै मान्छेहरू हुन्छन् दर्शकहरू हुन्छन् एथलेटिक्स फुटबल पनि त्यतिकै हुन्छन् भन्दाखेरि त्यो दर्शक भएन भने के हुन्छ भने त्यो स्पोर्ट्स खेलेको रौनक पनि हुँदैन त्यो मजा पनि आउँदैन खेलाडी उत्साहित पनि हुँदैन माने आयोजक उत्साहित पनि हुँदैन त्यसैले के भन्छ भने दर्शक पनि संयम हुनुपर्छ दर्शकलाई संयम पार्नको लागि स्कुलिङ गर्नुपर्छ हामीले सिकाउनु पर्छ हामीले जानेको हुँदैन बुझेको हुँदैन उनीहरूलाई यो लानु हुँदैन यस्तो फाल्नु हुँदैन यस्तो गर्नु हुँदैन भन्नुपर्छ एउटा कुरो त्यो भयो दर्शक इरिटेट कसरी हुन्छ तपाईँ त्यो पनि बुझ्नु पर्यो नि त हामीलाई चाहिँ तपाईँको तिन किसिमको दर्शक हुन्छ एउटा प्यासिभ दर्शक हुन्छ एउटा सेमी प्यासिभ हुन्छ एउटा हाइली एग्रेसिभ दर्शक हुन्छ अब प्यासिभ दर्शक गर्दा के भन्दा हामी टाउको दुखाइ नै हुँदैन. सेमी प्यासिभमा पनि टाउको दुखाइ, एग्रेसिभ दर्शक जो हुन्छ त्यो त्यसले बोतल थाल्यो भने त्यो मान्छेले गरिरहेको हुन्छ क्या. भन्दाखेरि किस्तो किसिमको दर्शकहरूलाई हामीले के हुन्छ भनेदेखि एजुकेट गर्नुपर्छ. एजुकेट ठाउँमै एजुकेट, प्रवेश द्वारमै एजुकेट. यस्तो लानु हुँदैन, यस्तो गर्नु हुँदैन, यस्तो गर्नु हुँदैन भनेर एकातिर गर्ने पक्ष, त्यो सन्देश सम्झाउने बुझाउने पक्ष छ, आयु बढाउनको लागि, स्टेडियम आयु बढाउनको लागि. र अर्को पक्ष तपाईँ के हुन्छ भनेदेखि माने खेलकुदका खेलकुदको जुन खेल खेलाइन्छन् त्यो निष्पक्ष रूपमा खेलाउनुपर्छ. असल घटना जुन घटेका छन् विश्वमा घटना घटेका छन्, स्टेडियम जलाइदिने, खेलाडीलाई गोली हानेर मारिदिने, रेफ्रीलाई गोली हानेर मारिदिने, भत्किने, जल्ने, सबै जति पनि दुर्घटना भएका छन् के हुन्छ भनेदेखि खेल खेलमा तलमाथि परेर भएका
छन्.
खेल पनि तलमाथि गएर खेलाउनु भएन. दर्शकलाई पनि के भन्छ भनेदेखि राम्रो ठाउँ बस्ने ठाउँ पनि दिनु पर्यो, दर्शकलाई सुविधा पनि दिनु पर्यो, दर्शक सेटिस्फाइड अनि मात्र के भन्छ खेलकुद विकास हुन्छ.
हजुर, हामीसँग कोही शुभेच्छुक आउनुभएछ, सायद यहाँसँग केही जिज्ञासा छ होला, उहाँलाई स्वागत गरौं. हजुर, को हुनुहुन्छ?
उहाँको टेलिफोन सम्पर्क टुटेको छ यति नै खेर.
हुन्छ, हामीले यहाँले जुन कुराहरू भन्नुभयो, जुन दर्शक रंगशाला चाहिँ अब राम्रोसँग मर्मत सम्वाद र त्यसको संरक्षणको लागि यहाँको पहल, संचार माध्यमबाट हुनुपर्ने पहलहरू भइ नै राखन् र जुन सहकार्य र साझेदारीको कुरा उठाउनुभयो यहाँले, त्यो साझेदारीको कुरालाई सम्बन्धित निकायले पक्कै पनि अप्नाउँछ होला. र यति भन्दै हामीले यहाँलाई यो समय र यहाँको जुन महत्वपूर्ण विचारहरू आए त्यसको लागि धेरै धन्यवाद दिन्छौ. हामीले कार्यक्रम खुला मञ्चको तर्फबाट, रेडियो सगरमाथाको तर्फबाट.